ficou aí, né?
Só com o Eka, né?
Oi, custo caia, na?
Kudu ta chao?
Pisi kugus na?
Kuch caia, na? Kudu te akho?
Koi gal karo na ji?
السلام علیکم سامعین, پروگرام ہے گشتو کہیے. میں ہوں آپ کی میزبان شہناز عزیز. مہمان ہمارے آج بڑی معروف شخصیت ہیں. جب میں آپ سے ان کا تعارف کرواؤں گی تو یقیناً آپ ان کو پہچان جائیں گے, لیکن اس سے پہلے کہ ہم ان سے آپ کی بات چیت کروائیں, ایک جھلک ان کے کام. سامین, فلم بھائی لوگ ہے اور اس کے ڈائریکٹر اور معروف کہانی کار اور سینکڑوں فلموں کے ڈائریکٹر اور کہانی کار پرویز کلیم صاحب ہمارے ساتھ موجود ہیں لاہور سے. تو پرویز صاحب, کوئی کسی آپ فنکشن میں تھے تو یقیناً کوئی فلم سے متعلق ہی فنکشن تھا جس میں تھے آپ اس وقت.
جی, وہ فلم کے متعلق ہی فنکشن تھا. ریوائول اور سروائیول کی باتیں ہو رہی تھیں گفتگو کی حد تک.
میں بھی یہ کہنے والی تھی کیونکہ سینما سے ایک دیکھنے والے کی حد تک مجھے بہت ہی پیار ہے, لیکن یہ کہ کئی دفعہ اس میں ڈسکشنز ہوئے مصطفیٰ قریشی صاحب اور بہت سارے لوگ جو کہ ڈائریکٹر ہیں, کہانی کار ہیں اور جو محبت کرتے ہیں سینما سے, وہ آئے بھی. لیکن میرا خیال ہے وعدے سب حکومتیں کرتی ہیں لیکن شاید بہت دلچسپی ہے نہیں فلم میکنگ میں. یہ ہے
اصل میں, یہ میں آپ کو عرض کر دوں کہ یہ شروع سے ہی یہاں جو پاکستان فلم انڈسٹری ہے یہ ایک یتیم بچے کی طرح ہی ہے جس کے سر پہ کبھی کسی نے گھر سے شفقت نہیں رکھا. ہاں دیکھیے, اب آ کے ایک کام کیا اس حکومت نے کہ اسے استثنا کر دیا ٹیکس سے, تو تھوڑا سا وہ اب یہ پوزیشن ہے. ماشاءاللہ کم بیک ہوا ہے آنےسٹلی کہ آپ دیکھیے کہ کراچی میں ماشاءاللہ اس وقت 25 سے 30 فلمیں بن رہی ہیں اور لاہور میں اس وقت 7 سے 8 فلمیں. یہ ڈیجیٹل فارمیٹ پہ سارا کام ہو رہا ہے انٹرنیشنل اسٹینڈرڈ کو سامنے رکھ کے. ساؤنڈ جو ہے وہ 5.1 جو ہے جو انٹرنیشنل معیار, وہ پراپر جو ہے اس کو کیا جا رہا ہے اور یہ یوتھ بھی اس میں شامل ہے اور چند میرے جیسے سفید بالوں والے بھی شامل ہیں اس میں. لیکن یوتھ ماشاءاللہ ہمیں بڑے پر امید ہیں اور خوشائیں میں سمجھتا ہوں کہ وقت ہے کہ یوتھ نے جو ہے وہ بڑا سنبھالا ہے اور وہ انٹرنیشنل مارکیٹنگ پر بھی ان کی جو ہے. تو ہمارے یہاں چونکہ تھوڑا سا ذرا فقدان رہا پہلے, لیکن اب ایک دفعہ پھر سے دوبارہ پاکستان فلم انڈسٹری جو ہے وہ اپنے پاؤں پہ کھڑی ہو رہی ہے. چونکہ کراچی ہو, پشاور ہو, لاہور ہو, کوئی بھی भी जगह हो वो असल में पाकिस्तान की फिल्म है, फिल्म कहीं भी बने हो पाकिस्तानी फिल्म है।
बिल्कुल।
तो इस वक्त माशाल्लाह, हाँ तो इस वक्त ये माशाल्लाह बड़ा अच्छा हो रहा है। अभी भी हम अभी मैं अपनी फिल्म ब्लाइंड लव देख सकते हूँ और वहाँ मैं आया हूँ, तो ब्लाइंड लव बन रही है, उसको डायरेक्ट कर रहे हैं फैसल बुखारी, मैंने लिखी है वो खाली फिल्म। तो फिर अभी मैं कराची में अभी डिजिटल फिल्म बना के आया हूँ जी, दिल को मारो गोली शूट हार्ट
जी,
ठीक है। तो अब देखिए ना, हम भी इस उम्र में भी काम कर रहे हैं, अभी भी काम कर रहे हैं। जैसे हमने
वैसे आप बहुत उम्र का जिक्र कर रहे हैं परवेज कलीम साहब, मगर आपकी अभी ये जो मैंने गाना सुनवाया भाई लोग का और दिल को मारो गोली, कुछ फिल्मों के मैंने वो देखे जो प्रोमोज आपने बना रखे हैं, तो माशाल्लाह से मतलब फिल्मों को देख के तो लगता है कि दिल खासा जवान है आप।
वो ये है सर, वो ये है कि दिल के चेहरे पर कभी झुर्रियां आती नहीं और बुढ़ापा तो बुढ़ापा होता है, बाल तो सफेद हो ही जाते हैं।
बिल्कुल
ठीक है जी, सिर्फ जाते हैं जो जिनके सर में नहीं बाल आते सफेद, लेकिन वैसे ही अगर देखा जाए तो बुढ़ापा तो बुढ़ापा होता है, वो तो जाहिर है, आई एम 60 नाउ, तो वो जाहिर है वो तो होगा। लेकिन ये है कि अल्लाह का ये शुक्र है कि इरादे अंदर जो कुव्वत है, जो एनर्जी अल्लाह ने दी हुई है, वो नौजवानों जैसी ही है, तो आज भी काम कर रहे हैं शुक्र है, वरना तो आपको पता फिल्म शूट नहीं हो सकती जब आदमी बिल्कुल ये इस पोजीशन में आ जाए।
वैसे आपकी फिल्मों में जितना एक्शन होता है जैसे भाई लोग है और जो टॉपिक है, ये वही है जो मतलब यंगस्टर्स जो है बहुत देखते हैं, असल में तो फिल्म में देखने वाले सबसे ज्यादा नौजवान ही है। तो ये हम अभी बात करेंगे, एक घंटे में समेटना तो मुश्किल है, कोशिश करेंगे बहुत सारी चीजों को, लेकिन उससे पहले एक प्रोमो।
आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, बिजली ऐसा करंट लगाते।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहक होगी।
फोन से रास्ता करते 2 लाख रुपए लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
निकले हनेरे आँचों मिले तेनू रोशनी,
निकले हनेरे
समझ ओ दी दात का एहसान हो गया,
ये समझ ओ दी दात का एहसान हो गया।
ساتھ منکر فرشتہ ہو یا کہ شیطان ہو گیا
منکر فرشتہ ہو یا کہ شیطان ہو گیا منکر فرشتہ ہو یا کہ شیطان ہو گیا
کی سوچنا ہے ہوں کو فکر کر لدور دی تلاش کر کر سجدہ سجدہ کر سجدہ رب کی ساتھ لوں بخشش ہوے
صفر آٹھ صفر صفر سات 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 آٹھ نو اس نمبر پہ آپ فون کر سکتے ہیں. کچھ نمبر ہمارے پاس ہے, ہم کوشش کریں گے فون کرنے کی. تو ہم شروع سے ذرا چلتے ہیں آپ کی, یعنی جب سچ مچ آتش جوان تھا بلکہ بچہ تھا, کیونکہ آپ کے والد صاحب جو تھے ان کا تعلق بھی ڈائریکشن یا کہانی کے حوالے سے نہیں لیکن فلم انڈسٹری سے رہا ہے, درست؟ تو تھوڑا سا گوگل گوگل زندہ باد.
بڑی اچھی انفارمیشن سر. میرے والد صاحب جو تھے وہ سنمانت سے تھے, وہ مائگریٹ کر کے آئے تھے ہندوستان سے یہاں لاہور. تو یہاں آنا جو سیٹلمنٹ کمیشن ہوتے تھے وہ الاٹمنٹ اس دور میں ہوا کرتی تھی, تو ان کو کھانے والے رابطہ پاکستان میں الاٹ ہو گیا تھا.
اچھا,
تو میں یہاں لاہور میں ہی پڑھتا تھا. تو چونکہ مجھے چھٹیوں میں سنما جانے کا والد صاحب لے جاتے تھے لاہور آ کے, میں وہاں جاتا, وہاں جا کے میں ان کا وہ پروجیکٹر دیکھتا, وہاں وہ فلم کو دیکھتا رول کرتے ہوئے, اسکرین کو دیکھتا, ساؤنڈ دیکھتا. تو مجھے احساس ہوتا کہ یہ کیا ہے. تو آپ یقین کیجیے کہ وہ میرے اندر ڈیولپ ہوتا رہا. شاید میرے اندر کے فلم میکر جو تھا وہ ڈیولپ نہ ہوتا اگر میرا یہ انوائرمنٹ نہ ہوتا میرا ماضی کا. تو لہٰذا وہ یہ سمجھ لیجیے میں اسٹڈیز ابھی پڑھ ہی رہا تھا, تو میں نے تعلیم اپنی ادھوری چھوڑ کے تو میں اسٹڈیز میں ان ہو گیا, اور میں نے کام جو ہے ایک اپرینٹس اسسٹنٹ سے کام شروع کیا ہے. یہ جو پارے میں بیٹھتے ہیں اور کیمرے پہ میں نے کام شروع کیا تھا. رشید چودھری صاحب مرحوم جو سنیمیٹک ڈائریکٹر تھے, بہت مشہور و معروف ہماری فلم انڈسٹری کے, ان کے ساتھ میں نے ایز اپرینٹس کام شروع کیا تھا. اور پھر اللہ کا شکر ہوا کہ میں ایز ڈائریکٹر ایز اسسٹنٹ ڈائریکٹر سے کام کرنا شروع کیا. آغا حسین صاحب کے ساتھ ہمارے وہ بھی بزرگ تھے, استاد تھے, ان سے کام کیا. پھر اور لوگوں کے ساتھ کام کیا, پھر یعنی قرض صاحب کے ساتھ کام کیا. بہت سے لوگوں سے کام کرتے کرتے تقریباً کوئی 15 برس کے بعد میں ایز ڈائریکٹر میرا ظہور ہوا, اور میں نے فلمیں جو ہیں وہ ایک دو بنائی, اور وہ کوئی خاص خاص کامیابی حاصل نہ کر سکی.
تو کون سی شروع میں کون سی فلم تھی آپ کی پہلی پہلی جو بنائی؟
زخم تھی میری طرف سے.
اچھا,
تو وہ کچھ بہت اعلیٰ درجے کا کاروبار نہ کر سکی, اور اس میں اصل میں کچھ فکم تھے وہ کچھ پروڈکشن کے حوالے سے تھے, کیونکہ میں نیا تھا, مجھے چانس دیا گیا تھا. تو بڑی مشکل میں کام ہے, کچھ ایسے مسائل سے گزر کے وہ فلم بنی تھی بہت عجیب. خیر, اس کے بعد پھر اللہ نے کیا کہ میں نے بازار حسن جو ہے وہ کی, ایک نیت کی بات ہے. اور بازار حسن ندیم اور سلمہ آغا اور ان لوگوں کی تھی, اور پکچر اللہ نے پھر اس کو کامیابی کا وہ چہرہ دکھایا کہ ہندوستان نے اس کو 2 دفعہ کاپی کیا.
تو اپنوں سے
मैम सबसे बड़ी बात है कि तो हिंदुस्तान में 11 फिल्में मेरी कॉपी हुई है और रिकॉर्ड है ये बाजार हुई इसमें मैंने यहाँ कैद लिखी और संगीता ने डायरेक्ट की और मैंने लिखी और वो फिल्म जो है वहाँ बनाई गई फिर उसके बाद मेरी फिल्म है जलते बदन और इस तरह मेरी फिल्म है आपदा मैंने बहुत देर पहले एक पंजाबी की बड़ी सॉफ्ट फिल्म लिखी थी मैंने सर 11 फिल्में हैं अच्छा। मैं सुनाऊंगा प्रोग्राम गुजर जाएगा 11 फिल्में बता
आपके पीछे किसी बड़े शोला बयां मुकर्रर है उनकी आवाज आ रही है थोड़ा सा और दूर हट जाइए आप इस जगह से तो हमें बेहतर आपकी आवाज क्योंकि पीछे से काफी उनकी ऊंची आवाज आ रही है तकरीर की जी
तो अगर मैं आ गया बाहर आ गया मैं
अच्छा बस बहुत शुक्रिया बहुत शुक्रिया
मैं अपनी मां को खुश करन लई अंग्रेज दी नापाक वर्दी ला के मोहम्मद अली दा रूप पटा लिया है इंस्पेक्टर तुम मोहम्मद अली को भगा कर ताज बरतानिया को टोका दिया फिरेंगे धोखेबाज मैं नहीं तू है याद कर तू साड़ी जमीन ते सदागर बन के आए थे ए नजायज कब्जा करके बैगे जमीन साड़ी ते कानून तेरा ए नहीं हो सकता असी अपने सिरां दे चराग खोल के तेरी काली सोच दे हनेरे चो अपनी आजादी दा गुमशुदा सूरज जरूर लपांगे
अच्छा हमारा ये प्रोग्राम भारत में भी सुना जाता है खासतौर से भारतीय कश्मीर में जी तो खुर्शीद रसूल वहीं से फोन पे हैं हमारे साथ तो खुर्शीद रसूल आपसे कुछ पूछना चाह रहे हैं जी खुर्शीद अस्सलाम वालेकुम सलाम भाई वालेकुम सलाम
हाँ मेरा सवाल ये है कि जो भारत की है ना फिल्म इंडस्ट्री इंडियन फिल्म इंडस्ट्री और पाकिस्तान इंडस्ट्री फिल्म इंडस्ट्री में बेसिक क्या फर्क है मेहमान से मैं पूछना चाहता हूँ
अच्छा आप किस जगह से फोन कर रहे हैं कश्मीर में
जी मैं पुलवामा से कॉल कर रहा हूँ
पुलवामा से अच्छा बहुत शुक्रिया खुर्शीद रसूल आपका
सना जी सवाल इनका था कि ये कह रहे हैं खुशी हुई इंडियन फिल्म इंडस्ट्री और पाकिस्तान फिल्म इंडस्ट्री में क्या फर्क
जी बुनियादी फर्क है जी बिल्कुल
यही सवाल था ना
जी हाँ बिल्कुल
बात यह है कि ये फर्क ये है फर्क देखिए थॉट्स जो होते हैं वो कागजों पे तहरीर होते हैं फिल्म जो है वो सनलाइट पे पहले बनती थी अब डिजिटल हो गई है तो अब और तरह से काम हो रहा है लेकिन बात यह है कि हिंदुस्तान 24 सूबे हैं बहुत बड़ी टेरिटरी है इंटरनेशनल मार्केट उनके बुजुर्गों ने बहुत करके की हुई है अभी हमारे यहाँ इतनी वो नहीं थी लोग इतने नहीं थे अवेयर तो उन्होंने पुराने जमाने में जब अभी मिचल पे काम हो रहा था हम पुराने कैमरों पे वो भी काम कर रहे थे हम भी काम कर रहे थे पाकिस्तान फिल्म इंडस्ट्री की सजा थी सजाइया था तो कंपेरेटिवली फिल्में बनती रही लेकिन उसके बाद आके उनका प्रोडक्शन लेवल जो है वो माशाल्लाह बहुत आगे निकल गया हमारा प्रोडक्शन ज्यादा से ज्यादा अभी भी आप हैरान होंगी हमारी पाकिस्तान की सबसे महंगी फिल्म अभी तक वॉर बनी है ठीक है और आप यकीन कीजिए कि उससे महंगी एक फिल्म बनी यहाँ सल्तनत वो मैंने लिखी है सल्तनत
अच्छा
जो 22 करोड़ रुपए की बनी है ठीक है लेकिन बात यह है कि हमारे यहाँ टेरिटरी इतनी नहीं है कि कोई इन्वेस्टर जो है वो इतने पैसे इन्वेस्ट करे हम रेगुलरली ज्यादा से ज्यादा हम 2.5 करोड़ 3 करोड़ 4 करोड़ रुपए की फिल्म तो अफोर्ड करते हैं लेकिन इससे ज्यादा नहीं और हिंदुस्तान 50 करोड़ से शुरू होकर 125 करोड़ रुपए तक जा चुका है अब देखिए ना कंपेरेटिवली अगर देखा जाए तो हम किसी हम अलामती ये है कि हम सपोज कंटेंट से फाइट कर सकते हैं हम कंटेंट से कोई बात बड़ी कर सकते हैं लेकिन अगर देखा जाए एजुकेशन उसका प्रेजेंटेशन वो हम मेरा ख्याल है कि इतना वैसा नहीं कर सकते क्योंकि उसके लिए बहुत सारे सरमाए की जरूरत होती है तो हमें ना अभी कंट्रोल्ड और हमें लिमिटेशन में रह के काम करना होता है तो इसलिए मैं समझता हूँ कि ये जो एक कंपेरेटिवली जो मैं अर्ज कर रहा हूँ ये हमारे पास अभी डिजिटल आया है हमारे पास ये 4-5 वर्ष हुए हैं और हिंदुस्तान के पास डिजिटल आया हुए आज 15 साल से 20 साल हो गए वो मैनुअल काम कर ही नहीं रहे थे और इतना वो कर रहे थे उनका ग्राफिक्स भी हो रहा था चीजें भी हो रही थी एजुकेशन भी लेवल जो है उनका रेटिंग बहुत ज्यादा थी तो वो सारा था लेकिन कंटेंट में आज भी हम अल्लाह के हुक्म से आज भी हम यहाँ जो है वो बेहतर से बेहतर काम कर सकते हैं।
अली बेटा, अली बेटा, बेटा बाप से नाराज हो?
नाराज तो अपनों से हुआ जाता है, मैं आपसे नहीं
बेटा,
अपनी किस्मत से नाराज हूं।
बेटा सब ठीक हो जाएगा, तुम्हें कोई शिकायत नहीं होगी।
कोई नया जख्म देने आए?
नहीं नहीं बेटा, मैं खुद चोट खा के आया हूं।
मुझे बेटा मत कहिए प्लीज, मैं तो बाप के होते यतीम हो चुका हूं। अब आप अपने बेटे की जिंदगी में खुद को बेऔलाद समझिए।
चुप करो, चुप कर जाओ।
कैसे चुप हो जाओ? आपने हद कर दी है।
बेटा मैं तेरा गुनहगार हूं, मैं अपने खून की पहचान भूल गया था, मुझे माफ कर दो बेटा, मुझे माफ कर दो।
पापा आई लव यू पापा।
ये है कि वो लोग जो जिनके पास सब कुछ है, जिनके पास मार्केट है, जिनके पास इंटरनेशनल मार्केट है, जिनके पास अपनी मार्केट है 24 सूबों की, जाहिर है वो फिर 125 करोड़ की फिल्म बनाते हैं तो उसके सामने 3 लाख करोड़ की फिल्म जो है वो अपने कंटेंट से तो लड़ सकती है, लेकिन अगर देखा जाए तो वो तस्वीर कैसी है। मेरा ख्याल है शायद मैं इसमें कभी भी मोबाइल से काम नहीं लूंगा। हम अभी थोड़े कमजोर हुए हुए हैं, इसलिए कि हमारी फिल्में जो हैं उसमें इतनी इन्वेस्टर कोई नहीं है ऐसा। आज अगर आज कॉर्पोरेट सिस्टम पे काम होना शुरू हुआ है, आज फिर से दोबारा एक रिवाइवल हुआ है, मुमकिन है कि हमारे यहाँ के आने वाले वक्त में, आने वाले सालों में हम इंटरनेशनल मार्केट को भी हमारे बंदे देख रहे हैं। अब बच्चे माशाल्लाह पढ़े लिखे अवेयर हैं, वो जा रहे हैं आ रहे हैं, बेचारे फर्स्ट फर्निश कर रहे हैं, ये हो रहा है, ई मेलें चल रही हैं, सब कुछ हो रहा है। मुमकिन है कि कल इंशाल्लाह हम भी इंटरनेशनल मार्केट को जो है वो देख सकें पूरी तरह।
अच्छा तो हमारे कॉलर्स हमारे साथ हैं बिहारी से जफर इकबाल जी। जफर साहब अस्सलाम वालेकुम।
मेरी मोहतरम बहन, बड़े अरसे के बाद प्रोग्राम में शामिल हो रहा
हूं। हाँ ये तो मुझे कहना चाहिए, ये क्या हरकत है, कहाँ गायब हो गए थे?
दादी को सेहत खराब हो गई थी, इलाज करवा रहा।
अच्छा चलिए, अल्लाह में आपको सेहत याब करे।
तो गुजारिश यह है कि परवेज मलिक साहब कलीम साहब बड़े मशहूर थे उनके, और ये परवेज कलीम साहब आपस में दोस्ताना है या ताल्लुक है इनका भी आपस में? वो बड़ी अच्छी फिल्में बनाते थे वो भी।
अच्छा जी।
80 की दहाई में फिल्में बनती थी, वैसी फिल्में बनाए ताकि इनके फैन में वो आबाद हो जाएं जी। ये मशवरा है जी,
ये तो उन लोगों में से हैं जो 70-80 की दहाई में बना रहे थे अच्छी फिल्में। तो चलिए, लेकिन ये बताइए, इनका सवाल ये था, ये नाम मुशाबे हैं तो क्या दोस्त भी हैं आप लोग आपस में?
नहीं नहीं नहीं, दोस्त नहीं, वो मेरे बुजुर्ग थे, वो मेरे सीनियर हैं।
अच्छा।
वो मेरे उस्ताद हैं, मैं जो हमसे सीनियर होता है पाकिस्तान फिल्म इंडस्ट्री में, आज भी उसको जो है उसको जो हम उसका तकाबुल ही नहीं करते किसी के साथ। परवेज मलिक साहब हमारे बुजुर्ग थे, लेकिन बात यह है कि परवेज कलीम उनके बाद आया है, वो पहले थे
जी।
वो माशाल्लाह जब अरमान बना रहे थे और हीरा पत्थर बना रहे थे तो आई वॉज असिस्टेंट डायरेक्टर, प्रिंटर्स असिस्टेंट डायरेक्टर।
अच्छा।
तो वो हाँ जी, तो बात यह है कि उनसे मेरा ताल्लुक, मेरी निस्बत, मेरा खानदान है, मेरी फैमिली है वो, इसलिए कि वो मेरे ही पाकिस्तान फिल्म इंडस्ट्री से उनका ताल्लुक है, मैं उनका एहतराम अपने वालिद की तरह करता हूँ।
बिल्कुल सही, तो निस्बत इन्होंने सही ढूंढी फिर। तो एक झलक हम पहले ले लें, आपकी सल्तनत का आपने जिक्र किया था तो उसका थोड़ा सा प्रोमो से एक झलक।
अंडरवर्ल्ड वेयर पावर इज द अल्टीमेट ट्रूथ बट ऑन द रोड टू पावर विक्ट्री इज ऑल दैट मैटर्स।
انداز بتاتے ہیں کہ قانون کو ڈومینیٹ ضرور کرنا چاہتا ہے.
زمین پر رینگنے والا کیڑا جب جسم پر چڑھا ہے تو اس کو
Chief of B Company, respectfully known as Aslam Bhai.
Aslam, 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 Aslam! Khoon kar dunga us Aslam ka main.
Mujh mein sama gaya, tu dhadkan ki tarah. Kaisa hai ye nasha, kya kahe? Mere
تو کریم صاحب یہ بتائیے مجھے کہ آپ کی اکثر فلموں میں ڈان کا اور مافیا کا ذکر ہوتا ہے, یعنی آپ کو پسند ہے یہ سبجیکٹ یا اتفاق سے؟ میں نے جو کلپس سنے اس میں یہ ذکر زیادہ آ گیا.
میں تو گناہ جیسی فلم, بازار حسن جیسی فلم, آبدہ جیسی فلم, آسمان, لیڈر, میں تو اس طرح کا کام کرنا زیادہ کرتا ہوں.
اچھا.
یہ اتفاق سے آپ کے پاس جو پروموز ہیں وہ اتفاق سے سلطنت اور بھائی لوگ کے وہ سارے وہ ایکشن ٹائپ تھوڑا سا ہے. یہ میں نے بڑا کم کام کیا ہے ویسے. ہاں, سافٹ کام کرنا پسند کرتا ہوں. سافٹ ہی میری فلمیں ہیں, میں نے خود بھی جو بنائی ہیں سافٹ فلمیں بنائی ہیں, اور میں نے کوشش کی ہے کہ ان فلموں میں جو بات کہی جائے وہ اتنی آہستگی اور اتنے اچھے طریقے سے کہی جائے کہ لوگوں کے ذہن تک پہنچے, کیونکہ ابلاغ کا سب سے بڑا ذریعہ فلم ہے.
بالکل,
آپ سمجھ رہے ہیں؟
بالکل. اور لوگوں کے دل میں رہتی ہے وہ کہانی نا بہت دن تک.
بازار حسن ہو یا آپ لیڈر ہے یا آسمان ہے یا وطن کے رکھوالے ہے, میں نے تو نیچرلزم سے پاکستان کی سرزمین پہ سات فلمیں لکھی ہیں سر. Yeah.
اچھا میاں والی سے ہیں مرید خان صاحب. جی مرید خان السلام علیکم.
السلام علیکم جناب. میں عرض کرنا چاہتا ہوں اپنے کریم صاحب سے کہ یہ جو پاکستان اور انڈیا کی عوام ہے ان سے جو آپس میں پیار محبت ہے اور یہ جو ہماری حکومت ہے تھوڑا سا ان کا رویہ اور ہوتا ہے تو یہ ہم آپس میں مل کر کیوں نہیں فلمیں بناتے. اور بہت بہترین لوکیشن ہے پاکستان میں سوات ہنزا گلگت اور یہ ہمارے شمالی علاقہ جات میں یہ مل کر کیوں نہیں بناتے فلم جناب.
جی جی
میں ان کی بات پراپر سن نہیں پایا.
اچھا
ان کا لہجہ ہے کچھ ان کا ٹون ایسا تھا کہ میں ان کی بات کو سمجھ نہیں پایا. میں
انہوں نے یہ پوچھا تھا کہ عوامی سطح پر تو دونوں جگہوں پہ محبت موجود ہے عوام کی سطح پر ہندوستان اور پاکستان میں, تو کیا اس کا امکان ہو سکتا ہے کہ دونوں ملک مل کے فلمیں بنائیں, تعاون کریں فلمیں بنانے میں؟ اور انہوں نے ایک سوال پوچھا ہے جس کا جواب میں جانتی ہوں کہ آپ کیا دیں گے, کیونکہ انہوں نے کہا ہے کہ ہماری جو لوکیشنز ہیں جیسے کہ گلگت اور وہاں پہ آ کے وہ لوگ شوٹنگ کریں اور آپ لوگ انڈیا میں جا کے ان کے پرفضا علاقوں میں کریں.
دیکھیے بات یہ ہے کہ بھائی کا جو جذبہ ہے وہ تو بڑا سچا اور سچا ہے.
جی
وہ چاہ رہے ہیں فروغ, وہ چاہ رہے ہیں فروغ ہو نا.
جی
فلیش شو اور زیادہ بہتر ہو اور زیادہ اچھی ہو. بالکل. میں صرف ایک سوال ہے میرا بھائی سے کہ مجھے یہ بتائیے کہ 125 کروڑ روپے میں ایک پروڈیوسر کوآرڈینیٹ کرتا ہے یہاں سے پاکستان سے, جس میں جو 3-4-5 کروڑ کی پر زیادہ سے زیادہ فلم بنانے والا ہے, مجھے بتائیے اس کا ریشو کیا بنے گا. 100 کروڑ کی فلم میں وہ ہم اسے پارٹنرشپ میں کوآرڈینیٹ کر کے ان کے ساتھ ہم کریں, وہ کمبو بنے کیسے, تو کیسے وہ کیا ریشو کیا ہے. تو دیکھیے بات یہ ہے کہ ان کو صرف یہ ہے کہ ان کے جذبے بڑے صادق ہیں, یہ بڑی سچی باتیں کرتے ہیں. یہ کہتے ہیں کہ یار فلاری جو ہماری انڈسٹری بھی ایسے ہو, ہم لوگ بھی اتنا کریں. لیکن تھوڑا سا کچھ معاملات ہیں, کچھ ایسے سسٹم ہیں. ابھی ہم چونکہ اب میں نے عرض کیا ہے کہ پاکستان میں یہ بڑی مہنگی فلم ہوتی ہے جو ہم بنا رہے ہیں, سپوز یہ 4 کروڑ 5 کروڑ, وہ ٹھیک ہے, اکا دکا بن گئی, وہ 20 کروڑ کی ایک بن گئی, میں ہم نے ایک 22 کروڑ کی بنا لی. لیکن مزے کی بات یہ ہے کہ بنیادی طور پہ جتنا بھی چل رہا ہے وہ بھی ہم لوگ جو ہیں وہ اتنے زیادہ وہ نہیں ہیں کہ ہم اتنی انویسٹمنٹ کر سکیں, چونکہ ہمارے پاس مارکیٹ نہیں ہے. جانے دیکھیے پروڈیوسر چاہے گا کہ میں انویسٹ کر رہا ہوں, تو میں انویسٹ کر رہا ہوں تو مجھے اس کا ریٹرن ملے. ٹھیک ہے, میں اس کو لاسٹ کنوینس کروں, سر میں بڑی اچھی فلم آپ کے لیے بناؤں گا, سر میں آپ کے لیے بہت اچھا کام کروں گا. وہ کہتا ہے سر مجھے یہ بتائیے کہ آپ یہ ایک فیزیبلٹی تو بنائے نا میرے لیے, ایک رپورٹ ایسی تیار کریں جس میں مجھے پتا چلے کہ میں جو پیسے انویسٹ کروں گا وہ مجھے آ بھی رہے ہیں کہ نہیں آ رہے. تو یہ ایک مسئلہ ہے جو ابھی ہمارے بھائی تھوڑا سا جو سوال کرنے والے ہیں وہ پیارے, جو صرف یہ چاہ رہے ہیں کہ پاکستان فلم انڈسٹری بھی ان کو ویسی ہی طاقت میں دکھائی دے جیسے ہندوستان کی فلم انڈسٹری ہے, تو یہ ایسے ذرا تھوڑا سا ابھی مسائل ہیں. انہیں اللہ پاک کرے ان کے جو جذبوں کی صداقت جو ہے انہی کی سچے میں جو ہے ہمارا کام جو ہے وہ اس میں ہمارے سسٹم ہمارا حالات و واقعات ہماری انوائرمنٹ درست ہو اور ہم اچھا کام کر رہے ہیں. انشاءاللہ ہم بھی انٹرنیشنل مارکیٹ ہمارے بچے جو ہے وہ کر رہے ہیں.
اور لگ رہا ہے کہ جب آپ تعداد دیکھیں نا جو لوگ فلمیں دیکھنے آنے لگے ہیں اور جو ختم ہو گئی تھی دم توڑ گئی تھی بالکل, کیونکہ لوگوں کو اچھا لگتا ہے. یہ ایک بہت ہی اچھی تفریح ہوتی تھی کہ لوگ جاتے تھے اپنے پورے خاندان کے ساتھ فلم دیکھنے.
ابھی بھی جا رہے ہیں, ابھی لگ رہی ہے ہمارے یہاں.
بالکل. اچھا میں آپ کو ایک بات بتاؤں, میں نے کلیم صاحب یہ بات نوٹ کی, آپ جیسے لوگ جو کہ سچ مچ جو بہت کام کر رہے ہوتے ہیں نا, وہ عام طور سے اس طرح کے کاموں سے تھوڑے بے نیاز ہوتے ہیں.
کیا میں نے, میں بڑا آج ہی کام کرنے والا آدمی ہوں. میں تو یہ اس سے بڑا گھبراتا ہوں یہ لاؤڈ کام سے. لیکن یہ ہے کہ کبھی کبھی اتفاق سے ایسا کام بھی کرنا پڑتا ہے اور یہ ضروری بھی ہوتا ہے کیونکہ ہم اللہ کے حکم سے مارشل فارم ہیں, ہمیں ایسا تھوڑا سا وہ بھی کرنا چاہیے. لیکن یہ ہے کہ میں ذرا ایسی میں کوشش کرتا ہوں ایسا کام ہو جو تھوڑا دل کی رگوں میں اترے, ایسا کام ہو جو فیلنگز میں آئے, جو محبت کی علامت ہو کام, وہ کام ہو جو پرچار کر رہا ہو اچھائی کا تعمیر کا. میری یہ عادت ہے جی, اس بات کا یہ پتہ نہیں میرے اندر ہی جو ایسا قصہ ہے کہ میں اسی طرح
جو اگر آپ کی چیزیں سوشل میڈیا پہ ہیں پڑی ہوئی تو اس کا مطلب یہ ہے کہ یہ کسی نہ کسی نوجوان نے ڈالی ہوں گی. اور بات یہ کہ ایسی فلمیں بنانی ضروری ہیں کیونکہ آپ تو ہر طرح کے آپ آڈینس کو لیتے ہیں.
شہنا جی بہت سا کام ہے. آپ میری ضلعے کا دیکھیے, ابھی اٹھا لیجیے یہیں سے نیٹ فلم اٹھا لیجیے, ابھی آپ گناہ کے گانے اٹھا لیجیے, آپ اور بازار حسن کا سب نیٹ پہ موجود ہے جی.
کیا یہ جنت ہے
नहीं जन्नत नहीं, हॉस्पिटल है जहां तुम्हारा ट्रीटमेंट हो रहा है। शुक्र करो कि तुम जिंदा हो।
लेकिन क्यों?
इसलिए कि अगर तुम्हें वक्त पर मेडिकल ट्रीटमेंट नहीं मिलता तो शायद अब तक तुम मर चुकी होती।
दुनिया वाले मुझे जीने नहीं देते और आप मुझे मरने नहीं दे रहे, ये कैसी जबरदस्ती है।
मैं तुम्हारी डायरी पढ़ चुका हूँ। हैरत है, नाम तुम्हारा जिंदगी है और तुम मौत के पीछे भाग रही।
भाग नहीं रही हूँ डॉक्टर, मैं मरना चाहती हूँ।
जिंदगी से फरार, और वो भी उस लड़के के लिए जिसने तुम्हें ठुकरा दिया, तुम्हारा मजाक उड़ाया।
सब कुछ जानते हो तो फिर पूछते क्यों हो? क्यों पूछते हो? क्यों?
ओके, काम डाउन।
मैं जीना नहीं चाहती, तुम लोग मुझे मरने क्यों नहीं देते?
इसलिए कि इंसानियत के नाते से हम सब एक दूसरे के रिश्तेदार हैं।
नहीं, मेरा कोई कुछ नहीं लगता, कोई नहीं है मेरा इस दुनिया में, कोई नहीं है मेरा इस दुनिया में।
मैं तुम्हें मरने से नहीं रोकूंगा, लेकिन एक मशवरा जरूर दूंगा तुम्हें।
मुझे मशवरा नहीं, मौत चाहिए।
मौत की ख्वाहिश दीवानगी है।
मुझे जिंदगी से नफरत है।
ये है अब पता नहीं किस किसने डाली है, हमें तो नहीं पता है। बादल जिसने भी डाली है भला होता।
वैसे हम सुनने वालों से कहेंगे कि अगर आपको पसंद है परवेज करीम साहब की, इतनी फिल्मों के नाम आए हैं और हमारे बहुत से सामेन जो हैं वो करते हैं यूट्यूब वगैरह पे चीजें डालते हैं, तो प्लीज आप ये चीजें जरूर डालिए ताकि लोगों को मिले। ये लोग जो है ना, इनका बहुत बड़ा काम है। अभी एक सवाल पूछा है मुजम्मिल साहब ने कश्मीर से, और उन्होंने वही बात पूछी है। उन्होंने कहा है कि एक ऐसे मुआशरे में जहाँ बड़ा मुश्किल है आर्ट का पनपना, मतलब इस लिहाज से कि फिल्म का आर्ट बिल्कुल खत्म हो गया था बीच में, तो किस तरह आपने सर्वाइव किया? आपसे ये सवाल है, लेकिन ये सवाल हम बाद में, इस पर काफी बात भी हो गई है, लेकिन मोहम्मद हुसैन हमारे साथ हैं बन्नू से, उनका सवाल ले लेते हैं पहले।
जी, अस्सलाम वालेकुम।
वालेकुम सलाम मोहम्मद हुसैन।
मेहमान साहब से मैं पूछना चाहूंगा कि किसी भी सनत की कामयाबी के लिए जो है एडवर्टाइजमेंट और तस्वीर जो है वो बहुत अहमियत रखती है। इंडिया वाले जो हैं वो अपनी फिल्मों की तस्वीर तो बहुत खूबसूरत अंदाज से मुख्तलिफ टॉक शोज में बहुत खूबसूरत अंदाज से करते हैं। पाकिस्तानी फिल्मों की जो तस्वीर है उससे मेहमान साहब मुतमैन है या कोई इकदाम वो तजवीज करेंगे कि तस्वीर के सिलसिले में भी कुछ इकदाम करने चाहिए?
जी जरूर, बहुत अच्छा सवाल है। जी परवेज साहब, इनका सवाल सुना आपने?
ये है कि तस्वीर पे मेरे ही बुजुर्ग नरियाज शाह साहब ने ये अमर बड़ी खूबसूरत फिल्म बनाई। ऐसी फिल्म कश्मीर पे बनी कि मेरा ख्याल है शायद फिर कभी ऐसी ना बन पाए, क्योंकि इतना पैशन, इतना पैशनेट होना किसी बंदे का वो बड़ा मुश्किल है। वो उन्होंने सरमाए की अर्निंग के लिए फिल्म नहीं बनाई थी, उन्होंने कॉज के लिए बनाई थी। वो कॉज के लोग जो हैं, देखिए ना इंडस्ट्री में वो लोग होने चाहिए ना, जहाँ भी हो, कोई भी इंडस्ट्री हो, उसमें ये होते हैं कि जी उनका कॉज है, नजरिया है, वो कोई ऐसी बात जो है वो करना चाह रहे हैं। तो यहाँ ऐसा नहीं है, इसलिए कि कोई भी उसमें इंटरेस्ट नहीं ले रहा है ज्यादा। तो मैं सच बोलने का आदमी हूँ, मुझसे झूठ बोला नहीं जाता, मेरी एक प्रॉब्लम है। मैं ये इसको ढकी छुपी बात कह के भी इसको मैं निचूजा देता बात को, लेकिन बात यह है कि आज भी अगर आज अगर हमारे साथ कुछ लोग ऐसे हो जाएं जो लोग ये चाहें कि हम कश्मीर के मौजू पर बात करें, हम फिल्म बनाएं, तो हम बना लेंगे, कोई ऐसी बात नहीं है। लेकिन उसके लिए आप एक हैवी इन्वेस्टमेंट की जरूरत है। एक चीज चाहिए होती है, कमर्शियल मीडियम है, इसमें लोग रिवॉर्ड चाह रहे होते हैं कि हमें रिटर्न क्या होगा। तो ये जरा भाइयों को ख्याल होना चाहिए कि दिल तो सबका चाहता है कि हम अच्छी कॉज की अच्छी बात करें, वो बात करें जो जनरल है, जो बात जो हमारे दिल की आवाज है या हमारे अंदर की आवाज है वो हम बात करें। लेकिन मुसीबत ये होता है कि उसके लिए एक हमें इन्वेस्टर चाहिए होता है। तो वो कौन है? तो वो आपके सामने है, आप समझते हैं सारी चीजों को। तो भाई को, मेरे को यही है कि इंशाल्लाह कोशिश होगी कि हम इस मौजू को जो है किसी भी तरीके से जो है फिर से तशद बान करने की कोशिश करें।
अच्छा, तो हमारे एक और मेहमान गुजरात से मोहम्मद इकबाल आए थे, मगर बदकिस्मती से उनका फोन कट गया। और गाजी मुजम्मिल का सवाल मैंने आपसे पूछ लिया, जो शोपियान कश्मीर से था कि वो सरवाइव करने का, तो जाहिर है आपके जो तमाम कहानी असल में यही है। अच्छा ये बताइए, मैं ये बात सोच रही थी कि आपके वाले साहब जो थे राजपूत साहब, आमतौर से जिनके अपने सिनेमा घर वगैरह होते हैं वो काफी सख्त होते हैं कि बच्चों पे बड़ी पाबंदी होती है कि वो फिल्म देखने ना जाए, तो ये आपको कैसे?
बिल्कुल, ये भी बिल्कुल, आप पता नहीं, मेरा तो समझ नहीं आ रहा कि आपको ये कैसे फील आ रहा है, मैं आपके फील को बड़ा साथ दूंगा पहना जी कि आप ये फील करिए मेरे बाप इतने ही सख्त थे। वो नहीं चाहते थे कि मैं फिल्म इंडस्ट्री में जाऊं। आप यकीन कीजिए जिस दिन मैं फर्स्ट टाइम जर्सी चौरी साहब के यहाँ एज कैमरा असिस्टेंट होने के लिए गया था तो रात को जाहिर है लेट हो गया, तो आप यकीन कीजिए बहुत मारा था मेरे वालिद ने।
अच्छा।
बहुत मैं पीटा, हाँ बहुत पीटा था मुझे कि तुम क्यों गए हो, तुम ये काम क्यों करने लगे हो। वो चाहते थे कि असल में होता यह है कि हम ना थोड़ा सा रेपो एक चीज होती है, हम थोड़ा सा उसको भी अभी तक नहीं पूरी तरह डिवेलप नहीं हो पाई, यानी इस तरह नहीं आ सकी कि ये लोग यही समझते हैं कि ये काम जो है ना ये नाच गाना फला ये वो हमारे यहाँ ये अभी भी कुछ लोग ऐसे हैं कम वैसे अब, लेकिन ये है कि जो इसको जिसको कंट्रडिक्शन करते हैं इसकी। अब होता ये है कि जाहिर है रवायती जो होते हैं हर बच्चे का माँ बाप यही चाहते हैं हमारा बच्चा लायक हो, हमारा बच्चा शरीफ हो, हमारा बच्चा शाम को 7 बजे दिए जलने से पहले घर आ जाए। वो एक जमाना था, अब चूंकि जमाना नहीं है था तो एक अहद बदल रहा था। आज से 40 बरस पहले भी एक अहद ने करवट ली थी, उस वक्त भी शमशाद से लता और साइकिल से रफी कन्वर्ट हो चुका था, ठीक है ना जी। तो ये सारी चीजें हो रही थी तो उस अहद में हम लोग आए तो बड़ी तकलीफें उठाई क्योंकि घर वालों की तरफ से सपोर्ट जो है वो प्रॉपर इसलिए नहीं थी कि वो समझते थे कि हमारा बच्चा जो है वो इधर फिल्म में जाएगा तो शायद वो गड़बड़ हो जाएगी।
नहीं मगर आपने कुछ की गड़बड़ फिर।
देखिए मैं आपको सच्ची सच्ची बताऊं, ये बड़ा खूबसूरत आपने सवाल किया है। देखिए गड़बड़ तो इंसानी जिंदगी का हिस्सा है
जी,
इससे कोई भागेगा दामन चुराएगा और ये कहेगा कि जी नहीं नहीं मैं तो सर तो मैं समझा झूठ बोलना तो बड़ा आसान है। तो यहाँ जहाँ हम लोग जहाँ काम कर रहे होते हैं वहाँ सारे देखिए वहाँ 100 तरह की बातें हैं, जहाँ हम लोग एक साथ होते हैं ठीक है तो वहाँ 100 तरह की बातें जन्म देती हैं, शादियां हो जाती हैं, मोहब्बतें हो जाती हैं, अफेयर हो जाते हैं, ये सारी चीजें ह्यूमन नेचर के करीब तर हैं। इससे आप ऐसे ही एक शराफत का वो एक प्रचार करते हुए और खुद को एक बड़ा पता नहीं क्या समझते हुए आप ये इसका कह दें तो ये एक अलग बात है, लेकिन मैं ये समझता हूँ ये ह्यूमन नेचर है, ये इंसानी फितरत के साथ साथ चलता हुआ सारा सिलसिला है। जिंदगी ऐसा काफिला है जिसमें जब गुजर जाता है रास्तों से पीछे गुब्बारे रह जाता है, लेकिन फिर भी पलट पलट के हम उन लम्हों को बड़े गौर से देखते हैं जो लम्हे हम पीछे छोड़ रहे होते हैं।
बस तो वालदैन का ये डर ठीक ही था कि अच्छा बच्चा जो है थोड़ा सा शरीर हो जाता है जब फिल्म वगैरह में जाता है।
जी जी क्योंकि वो थोड़ा शरीर नहीं हो जाता, वो असल में फितरत है इंसान की।
فیس بک پہ کسی نے پوچھا ہے, آرزو اشفاق ان کا نام ہے, انڈین کشمیر سے, انہوں نے پوچھا ہے کہ آپ کے پسندیدہ ایکٹر اور گلوکار کون ہیں؟
دیکھیے جی, میرے پسندیدہ جو گلوکار ہیں وہ میڈیسن صاحب اور میڈم نورجہاں, یہ میرے پردادا, یہ میری پسندیدہ ہیں گلوکار.
اچھا, آپ کے ساتھ ایک مطلب میرا خیال جو پریولیج آپ کو حاصل ہے جنریشن کے گیپ کے لحاظ سے, وہ یہ کہ آپ کے بیٹے جو ہیں عدیل, وہ بھی آپ کے ساتھ, آپ دونوں مل کے کام کرتے ہیں کئی فلموں میں اور ڈائریکشن میں.
ماشاء اللہ, جی جی, وہ اتفاق ہے میرے خوش نصیبی ہے کہ بھائی لوگ میرا اس کا ٹائٹل ایک ساتھ ہے, باپ بیٹے جا رہے ہیں, وہ میرا اسٹوڈینٹ بھی ہے, میرا شاگرد بھی ہے, میرا بیٹا بھی ہے.
اچھا,
تو وہ ماشاء اللہ, وہ اس نے جو ہے ماشاء اللہ وہ اتنا اچھا ویڈیو کر رہا ہے, ایڈیٹنگ اس کا ماشاء اللہ جی بلا لاجواب ہے, وہ اچھا اچھا یوتھ ہے نا جی, وہ تیز بچے ہیں ماشاء اللہ, اتنے اچھا کام کر رہا ہے وہ کہ میں داد دیتا ہوں اس کو, سچی بات ہے.
تو آپ نے اتنی تعریف کی ہے تو ہمیں عدیل کو بھی لانا پڑے گا اپنے کسی پروگرام میں, واقعی آپ تو گوہر شناس ہیں نا, تو آپ بلا وجہ تو تعریف نہیں کر سکتے. اچھا, تو اور بچوں کے بارے میں بتائیے آپ نے, باقی بچے آپ کے؟
جی باقی بچے دیکھیے, ایک بچہ ہے وہ اس وقت جو ہے وہ سنمٹر کے اوپر بندہ ہے وہ, کیونکہ میں دیکھیے میں سمجھتا ہوں کہ جس شعبے میں آپ ہوتے ہو کم از کم اس شعبے کا آپ کا بھی کچھ حق ہوتا ہے, جس شعبے سے آپ بچے پالتے ہو اسی شعبے میں آپ کو اپنے بچوں کو یہ اگر وہ اچھا کام نہیں ہے تو آپ کیوں کرتے رہے اتنا اچھا
جی.
تو اس لیے میں اپنے بچوں کو, ہاں میں اپنے میرے دو بیٹے جو ہیں تین, وہ ماشاء اللہ اسی شعبے میں ہیں, اسی فلمیں ہیں, لبیل ہے, حسنین ہے, زین ہے, یہ میرے بچے اسی میں ہیں, ایک میرا بیٹا ہے جو وہ اس شعبے سے تعلق نہیں رکھتا.
اچھا,
اس کو تھا ہی نہیں. ہاں, آصف محمد آصف اس کا نام ہے, آصف کریم کے نام سے وہ جانا پہچانا جاتا ہے, تو وہ ساؤنڈ کا کام کرتے ہیں, وہ کچھ اور طرح کا کام کرتے ہیں, وہ تو وہ اس طرح کا کام نہیں کرتے, وہ ہمارے ساتھ نہیں ہیں, وہ کہتے ہیں کہ مجھے نہیں اچھا لگتا.
تو دیکھیں جنریشن کتنا فرق ڈالتی ہے, جو آپ کے والد کی جنریشن ہوتی تھی ٹھیک, وہ کہتی ہوگی کہ لڑکا بگڑ گیا فلموں میں چلا گیا, اور آپ اور آپ کہہ رہے ہیں کہ لڑکا بگڑ گیا فلموں میں آیا ہی نہیں جی, وہ تو کسی اور طرف چلا گیا.
جی ہاں, وہ اور طرف چلے گئے, ظاہر فرق آتے ہیں, وقت بدلتا ہے, تو یہ تو ظاہر ہے جس طریقے کو چینج آ جاتا ہے ایک بڑا, تو ہے وہ ہے وہ ہے جنریشن گیپ بھی ہے, وہ بھی ہوتا ہے, اس لیے ضروری ہے, لیکن یہ ہے کہ میں سمجھتا ہوں کہ ہمیں اتنا آرتھوڈاکس نہیں ہونا چاہیے, ہمیں کچھ پابندیاں چیزیں ایسی, بچوں کے شوق کو بھی دیکھیے اور پھر ان کو جو ہے اگر چل جائے, دیکھیے میرے گھر میں اگر فلم ہے, میں نے اگر فلم میں کام کر کے اپنے بچے پالے ہیں, تو میں سمجھتا ہوں کہ دنیا کا اعلیٰ کام ہے, یہ فائن آرٹ ہے, یہ اس کام میں تو سب کو آنا چاہیے, جو بچے بھی چاہیں جن کا شوق ذوق ہے وہ محنت کریں, ان شاء اللہ. اب تو ڈیجیٹل کام, اب تو بچوں کے ہاتھ میں کیمرے ہیں, اب تو وہ مسئلہ ہی نہیں ہے, ویڈیو یہ جو ہاتھ میں آپ کے موبائل ہے اس سے فلم بن سکتی ہے,
وہ خود ہی روز بروز, ہاں اسمارٹ فون اتنا اسمارٹ ہوتا جا رہا ہے روز بروز. تو پرویز صاحب, ابھی میں جب وہی گوگل کی پھر بات آئے گی کہ میں جب آپ کے بارے میں تھوڑا کوشش کر رہی تھی مختلف چیزیں جاننے کی, تو اس میں ایک جگہ ذکر تھا کہ رجسٹریشن کا ایک سلسلہ شروع کیا ہے گورنمنٹ نے فلم انڈسٹری میں, تو جس میں ڈائریکٹرز میں بہت عدم اتفاق ہے, اس پہ یہ کیا ایشو ہے
رجسٹریشن تھی؟ وہ رجسٹریشن بڑا عجیب تھا, دیکھیے بات یہ ہے کہ رجسٹرڈ ہونا چاہیے پولیس کو, ٹھیک ہے, کیونکہ وہ لوگ رجسٹرڈ ہوں وہ آ کے ڈائریکٹر رجسٹر اگر ہوتا ہے, سپوز کہ بھائی ڈائریکٹر, دیکھیے ڈائریکٹر کون ہوتا ہے, جو آدمی محنت کر کے ایک اپرینٹس سے اسسٹنٹ سے وہ بندہ ڈائریکٹر بنتا ہے, دو تین فلمیں بناتا ہے, تو پھر وہ ریکگنائز ہوتا ہے نا, لوگ اس کو مانتے ہیں کہ یہ ڈائریکٹر ہے, اس سے پہلے تو نہیں مانتے. تو رجسٹرڈ وہ ڈائریکٹر ایک, ہاں ایک چیز میں چاہ رہا تھا, میں چاہ رہا تھا کہ ایک خاص مقرر کر دیا جائے تعلیم کا معیار, یہ چاہ رہا تھا کہ تھوڑا ایجوکیشن, پھر وہ یہ چاہ رہا تھا کہ کچھ لوگ جو ہیں وہ جتنا ان کا ایکسپیرئنس ہے جہاں جہاں سے وہ گزرے ہیں, وہ ان کا سی وی بڑی پکی ہونی چاہیے, تو وہ مل ملا کے ایسے ہو, تو وہ کچھ بندے نہیں اس کو چاہ رہے تھے, کچھ لوگ نہیں چاہ رہے تھے, تو وہ میرا خیال ہے کہ راستے نہیں رہ گیا یہ پریزنٹ, ہم لوگ یہ چاہ رہے تھے.
اچھا اچھا, ہمارے ساتھ ہیں اٹک سے محبوب الہی صاحب. جی محبوب الہی صاحب, محبوب الہی,
السلام علیکم.
جی وعلیکم السلام. جی
میرا تقریباً تیسری مرتبہ آپ سے بات ہو رہی ہے, آنکھوں سے نابینا ہوں.
اچھا,
اور گاؤں ہے میرا اٹک میں, تحصیل حضرو ہے, نرٹوپا گاؤں ہے.
اچھا,
میرے گاؤں کے ایک رہنے والے ڈائریکٹر تھے بابا کلندر.
اچھا,
بابا کا جلندر کے بارے میں یہ پوچھنا چاہتا ہوں کہ انہوں نے کتنی فلمیں بنائی، کتنی پنجابی اور کتنی اردو، اس کا آپ کیسے آدمی تھے، ذرا ان سے مطلب جواب لینا، اور ان کو مطلب ہے کہ میری طرف سے بہت بہت السلام علیکم، خدا حافظ.
محبوب الہی صاحب بہت شکریہ، خدا حافظ.
بڑا اچھا انہوں نے ایک کیا کہتے ہیں یادش بخیر، ایک پرانی بات.
دیکھیں کلیم صاحب آپ یہ سوچیے کہ ایک چھوٹے سے گاؤں سے اٹک کے بول رہے ہیں، لوگ کہتے ہیں کہ فلموں میں دلچسپی نہیں ہے، ان کو نہ صرف فلموں میں دلچسپی ہے بلکہ ڈائریکٹرز کو جانتے ہیں، یہ جاننا چاہتے ہیں مزید. چلیے بابا قلندر کے بارے میں بتائیے.
جی بابا قلندر جی ہمارے بڑے بزرگ تھے، پرانے لوگ تھے، بہت پرانے. آج سے انہیں انتقال کیے ہوئے میرا خیال ہے 30 برس سے زیادہ ہو گئے ہیں، اور وہ پاکستان فلم انڈسٹری میں جب تھے انہوں نے جب یادگار کر میں ان کا ذکر کروں گا، دو فلمیں ان کی یادگار تھی، پنجابی زبان میں فلم محلے دار تھی.
اچھا.
جس میں زلفی مرحوم نے رول کیا تھا، بڑا آؤٹ سٹینڈنگ رول تھا، اور ہم لوگ سیکشن تھے اس دور میں. ٹھیک ہے جی، میں ان کے ساتھ بھی کام کیا ہے، بابا قلندر کے ساتھ بھی. پھر وہ زندگی ایک فلم بنائی انہوں نے جس کے میوزک ڈائریکٹر ماسٹر عبداللہ صاحب تھے، اردو زبان کی فلم تھی یہ، بڑی خوبصورت فلم بنائی انہوں نے، محلے دار بنائی. اس کے علاوہ بھی فلمیں 2-4-5-7 ایسی بنائی ہیں انہوں نے، لیکن ان کو خاطر خواہ کامیابی حاصل نہیں کرتی. یہ دو فلمیں ان کے ریکارڈ پہ اتنی زبردست ہیں کہ میرا خیال ہے کسی فنکار کے لیے یہ دو فلمیں ہی کافی ہیں.
ویسے آپ بات کر رہے ہیں تو میں یہ سوچ رہی ہوں کہ آپ کی آواز بہت اچھی ہے، تو آپ کبھی کوئی رول وغیرہ بھی کرتے تھے فلموں میں یا گانے کا شوق تھا؟
مجھے میری فلم ابھی اٹھا لیں یہاں سے، مجھے چاند چاہیے کہیں سے نیٹ سے، شان اس کے ڈائریکٹر تھے، میں رائٹر تھا، اس میں میں نے ایکٹ بھی کیا ہوا ہے.
کیا نام کیا ہے فلم کا؟ نام کیا ہے فلم کا؟ کیا
مجھے چاند چاہیے،
مجھے چاند چاہیے. اچھا،
انشاءاللہ. یہ ہے کہ بہت سا کام کیا ہے جی مجھے، میں چونکہ بنیادی طور پہ جی میں ریڈیو سے آیا ہوا آدمی ہوں.
اچھا.
میں آج یہ انتخاب کر رہا ہوں، یہ بھائی صاحب میں آپ ریڈیو سے کر رہی ہیں، تو میں آپ کو بتاؤں کہ میں جب آیا تھا تو ریڈیو سے ہی میں نے ایک کردار کی تھی.
کیا کرتے تھے؟
سداکاری کا ہی میں کام، میں سداکاری.
اچھا.
اس وقت میرے پاس اور تو کام نہیں تھا نا، ڈائریکٹر تو بننا چاہ رہا تھا، رائٹر بننا، رائٹر بعد میں بناؤں، وہ بننا چاہ رہا تھا، لیکن اتفاق یہ راستے نہیں ہوتے نا، راستے تو ہوتے نہیں ہیں، راستے تو آپ کو خود تھوڑی محنت سے پیشنیٹ ہو کے بنانے پڑتے ہیں، اور اللہ تبارک تعالیٰ پھر اس میں مدد کرتے ہیں، تو پھر آپ کا خود ہی تو اتنے برسوں میں کبھی بھی تھوڑا بہت نام ہو جاتا ہے، ایک مقام بن جاتا ہے، اللہ میاں بنا دیتے ہیں. تو بنیادی طور پہ میں آواز ہی کا جو ہے آدمی تھا، تو میں نے وہاں ریڈیو میں جو ہوتا تھا نا، وہ اگر آپ کو یاد ہو یا کبھی آپ نے سنا ہو، خیر آپ کی کوئی عمر اتنی نہیں ہے، تو وہ اگر آپ نے سنا ہوا ہو تو وہ ریڈیو میں جب ڈرامے چلا کرتے تھے نا، تو لوگ اس طرح دیکھتے تھے جیسے آج ٹی وی کے ڈرامے دیکھتے.
جی ہاں، اسٹوڈیو نمبر 9 تو مجھے یاد ہے، اتنا مشہور ہوتا تھا.
شکور بیدل صاحب تھے، انہوں نے کسی سے سفارش کی، اور مجھے وہ یہ شکور بیدل وہ صاحب وہ ہیں جو خیام صاحب انتظار میں جو میوزک ڈائریکٹر ہیں، ان کے بھائی تھے.
اچھا.
ریڈیو پریزنٹ پروڈیوسر تھے لاہور میں، تو میں وہاں کینٹین پہ بیٹھا ہوا تھا، تو مجھے انہوں نے کہا جا یار، تو میں چلا گیا، اور میں گیا تو انہوں نے کسی سے سفارش کی، پتہ نہیں دلی صاحب تھے یہ کون صاحب، بھول جاؤں، بہت عرصے کی بات ہے، یہ میرا خیال ہے شاید 45 برس پہلے کی بات ہے.
اچھا.
میں شاید 16-17 سال کا تھا اس وقت، تو مجھے وہاں لے کے گئے، تو مجھے جو پہلا سینٹینس ملا تھا وہ یہ تھا کہ باہر بہت بارش ہے بیگم صاحب، باہر بہت بارش ہے بیگم صاحبہ، اگر آپ کہیں تو میں کھڑکیاں بند کر دوں.
اچھا.
تو یہ میرا پہلا زندگی کا شو بزنس میں ہو کے 17 دفعہ جو ایک میں نے یہ، تو مجھے یاد ہے 16 یا 19 روپے کا چیک مجھے ملا تھا.
اور آپ نے کتنی دفعہ اس کو کس کس ادا سے نہیں پڑھا ہوگا، کیونکہ پہلی تو
بڑے لحاظ سے، پھر میں نے پوچھا تو انہوں نے مجھے بتایا، ذرا تھوڑا سا ملازم جیسے ہوتے ہیں نوکر، منہ چڑھے بھی ہوتے ہیں گھر میں، وہ بھی انداز آپ اختیار کر سکتے ہیں، اور وہ جو ہوتے ہیں جو دبیل سے ہوتے ہیں وہ بھی کر سکتے ہیں، تو مجھے تھوڑا سا آپشن مل گیا تھا، تو میں نے پھر جیسے جیسے انہوں نے فرمایا تھا میں نے ویسے کیا اس وقت.
اچھا اچھا. آپ کے ایک اور فین ہمارے ساتھ ہیں خوشاب سے، شوکت علی صاحب. جی شوکت علی صاحب. شوکت صاحب
السلام علیکم.
جی وعلیکم السلام شوکت صاحب.
آج آپ نے بڑا اچھا مہمان بلایا، آپ تو بڑے عظیم آدمی ہیں، بڑے فنکار ہیں، یہ بڑے اچھے لوگ ہیں.
زبردست، بالکل صحیح کہہ رہے ہیں.
میں آپ کا بڑی تعریف کر رہا ہوں، یہ تو بہت بہت ہی اچھا کیا ہے. جو کوئی گانا تو سنا دیں
کلیم صاحب، اتنے
کوئی گانا سنا دینا،
آپ کو اتنا چاہتے ہیں، چاہنے والے ہیں.
بول رہا ہوں شوکت علی
صاحب، آپ کو اتنا چاہتے ہیں تو آپ कह रहे हैं कि आपको गाना सुना दे, उनको भी आपकी आवाज अच्छी लग रही है।
मैं गाना सुना दूं?
बस उनको
देखिए, कदाचारी कुछ और है और उसमें गुरुकारी कुछ और है।
अपनी पसंद का कोई शेर
जी, तो मैं उनको एक गजल है वो मैं सुना देता हूँ।
जरूर
यार है
जी,
ठीक है
जी सर।
तो वो पता नहीं उनको पसंद आएगी नहीं आएगी,
क्यों नहीं आएगी पसंद,
वो ऊपर ऊपर तो मैं करता नहीं, तो वो मुझे जो याद है जो मुझे थोड़ा सा फील है मेरा,
ठीक है
तो मैं सुना देता हूँ अगर आपकी इजाजत हो।
प्लीज, मैं तो बहुत खुश होंगी अगर आप सुनाएंगे तो।
आया तेरी महक
वाह वाह, आपकी आवाज तो, आप तो बड़े सुर में है, सबसे बड़ी बात तो ये, बहुत अच्छा आवाज भी बहुत अच्छी है आपकी। पता होता तो मैं पहले से फरमाइश करती आपसे कि पूरा कोई गजल सुनाइए आप हमें।
बड़ी मोहब्बत, बड़ी प्यार, बड़ी मोहब्बत, बड़ी शफ़क़त, बड़ी अच्छी बातें करती हैं आप माशाल्लाह। मैं तो मुझे बड़ा अच्छा लगा और माशाल्लाह बड़ा अच्छा टोन है आपका, बड़ा अच्छा स्टाइल है।
बस मुझे भी बहुत मजा आया आपसे बातें करके। असल में मेरे ख्याल है आप और मैं दोनों बातों नहीं है,
मेरा ख्याल है कि जो बात कह देने वाले लोग ज्यादा अच्छे होते हैं,
ज्यादा अच्छे होते हैं। बस ये बिल्कुल आपने मेरे दिल की बात कही सर। तो बहुत परवेज करीम साहब, दिली तौर पे मेरा शुक्रिया कबूल कीजिए आने का, इतनी अच्छी बातें करने का और गाना सुनाने का। तो बहुत शुक्रिया। हमारे मेहमान परवेज करीम साहब थे, हमारे प्रोड्यूसर थे अंजुम गिल और हमारी इंजीनियर थी जैनब। शहनाज अजीज को इजाजत दीजिए, खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।